بسم الله الرحمن الرحيم نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وحبيبنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولتكمل العدة ولتكبر الله على ما هداكم ولعلكم تشكرون وقال النبي صلى الله عليه وسلم إن لكل قوم عيدا وهذا عيدنا صدق الله العلي العظيم وبلغه الرسول النبي الأمين ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين محترم بزرگان دین برادران اسلام السلام علیکم ورحمۃ اللہ وبرکاتہ الحمد للہ اللہ پاک کا بہت بڑا شکر ہے کہ اللہ تبارک و تعالی نے ہم کو یہ عید عطا فرمائی اور اس سے پہلے ماہ رمضان کے مکمل روزے ہم نے رکھے تراویح ہم نے پڑھی قرآن پاک ہم نے پڑھا اور سنا دیگر اور بھی عبادات ہم نے کی ہیں یہ خالص اللہ تبارک و تعالیٰ کی توفیق ہے اس توفیق کے شکرانے میں ہم یہاں پر جمع ہوئے اللہ تبارک و تعالیٰ کی طرف سے عبادات کی توفیق کا مل جانا یہ بہت بڑی چیز ہوتی ہے اور اس میں انسان بہت سی ایسی غیر محسوس طریقے پر محنت بھی کرتا ہے کوشش بھی کرتا ہے پریکٹس بھی کرتا ہے کہ اس کو اندازہ نہیں ہوتا ہے کہ کون سی چیزیں اس کے اندر پیدا ہو چکی ہیں اگر آپ غور کریں گے عام دنوں میں اس کے لیے تہجد کی نماز کا ادا کرنا دشوار ہے عام دنوں میں اشراق کی نماز کا ادا کرنا اس کے لیے دشوار ہے عام دنوں میں روزہ رکھنا اس کے لیے دشوار ہے عام دنوں میں قرآن پاک کی تلاوت کا کرنا اس کے لیے بڑا دشوار ہے یہ ایک مہینہ اللہ نے عطا فرمایا اس ایک مہینے میں ایسے بہت سے کام ہم کر دیتے ہیں کہ ہم کو اندازہ نہیں ہوتا ہے کہ کتنی اللہ تبارک و تعالیٰ نے ہمارے وقت میں برکت عطا فرمائی تھی اور ہم اپنی مصروفیات کے باوجود ہم اپنی صحت کے مسائل کے باوجود ہم اپنے تجارتی مسائل کے باوجود ہم اپنے معاشی مسائل کے باوجود کیسے اللہ تبارک و تعالیٰ کو ہم یاد کر رہے تھے ہم کو اندازہ نہیں ہوتا ویسے سال گزر جاتا ہے مہینے میں ایک روزہ رکھنا ہمارے لیے دشوار ہے 30 دن کے روزے ہم نے اللہ تبارک و تعالیٰ کے حکم کی بنیاد پر رکھے اب جو بندہ کھانا پینا چھوڑ دے اللہ تبارک و تعالیٰ کے حکم کی وجہ سے 30 دن تک تو اس کے لیے مہینے میں 3 دن کے روزے رکھنا کیا مشکل کام ہے ایام 20 کے روزے رکھ لے 13, 14, 15 کو کوئی مشکل کام نہیں ہے یہاں 30 روزے ہیں اور وہاں 3 بھی روزے نہیں رکھے جا رہے ہیں عام دنوں میں نمازیں ہماری فرائض صحیح طریقے پر ادا نہیں ہوتی رمضان میں 20 رکعت تراویح ہم ادا کر رہے ہیں عام دنوں میں قرآن پاک کا ایک پارہ ہم سے نہیں پڑھا جاتا رمضان میں 30 دن ہم پوری مکمل قرآن پاک کی تلاوت کر رہے ہیں سن رہے ہیں کسی نہ کسی درجے میں اور اپنے مسائل ہیں صحت کے مسائل اپنی جگہ ہیں کاروبار ہمارا اپنی جگہ ہے معاشی مسائل ہمارے اپنی جگہ ہیں اس میں سے بھی ہم نے وقت نکال لیا ان عبادات کے لیے اس میں سے بھی وقت نکل گیا آدمی یہ کہتا ہے کہ وقت نہیں ہے میرے پاس نکالنا اگر چاہے آدمی تو وقت ضرور نکلتا ہے پھر اسے 20 رکعت تراویح کا پڑھنا معمولی بات نہیں ہے خاص اللہ تبارک و تعالیٰ کی توفیق ہے عشاء کی نماز کے لیے ہم حاضر نہیں ہوتے لیکن اب رمضان المبارک میں ہم دیکھتے ہیں کہ بھائی عشاء کی نماز بھی ادا ہو رہی ہے سنت بھی ادا ہو رہی ہے فطر بھی ادا ہو رہی ہے پھر 20 رکعت نماز ہماری الگ سے ادا ہو رہی ہے پھر قرآن مجید مکمل ہمارا الگ ہو رہا ہے پھر دیگر ذکر و اذکار ہمارے الگ اور چل رہے ہیں تو اس ایک مہینے میں روزوں کے حوالے سے ہو عبادت کے حوالے سے ہو قرآن پاک کی تلاوت کے حوالے سے ہو یا کسی اور حوالے سے ہو جو عبادت ہم ادا کرتے ہیں تو یہ خالص اللہ تبارک و تعالیٰ کی توفیق ہے اور یہ ایک پریکٹس ایسی ہے جس کے ذریعے اگر آدمی سوچے تو رمضان کے بعد بھی اس کے لیے آسانی کے ساتھ ان عبادات کو ادا کرنا آسان ہے پھر دشوار نہیں ہے رمضان کے بعد بھی اگر چاہے آدمی تو اپنی ان ایکٹیویٹیز کو جاری رکھ سکتا ہے کیونکہ جو مسائل اس کے رمضان میں تھے رمضان کے بعد بھی ہیں تو تجارت رمضان میں بلکہ رمضان میں تو تجارت آدمی کی اور بڑھ جاتی ہے کاروبار اور بڑھ جاتا ہے ذمہ داری اور مصروفیت اور بڑھ جاتی ہے پھر بھی نمازیں ہو رہی ہیں پھر بھی روزے ہو رہے ہیں پھر بھی سب کچھ ہو رہا ہے اس کا مطلب یہ ہوا کہ اگر آدمی ہمت کرے تو یہ ساری چیزیں آدمی کے لیے آسان ہیں تو خیر یہ ایک بہت بڑی توفیق ہے اللہ تبارک و تعالیٰ کی طرف سے جو ہم کو ملی ماہ رمضان المبارک کے اندر تو اسی کے شکرانے کے لیے اللہ تبارک و تعالیٰ نے ہم کو بلایا کہ ایک دن آؤ عید منا لو خوشی کا اظہار کر لو ان لکل قوم عیدہ وہادہ عیدنا حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ ہر قوم کی ایک عید ہوتی ہے हमारी ईद ये है कि रमज़ान के महीने के मुकम्मल होने के बाद हमने एक दिन ईद का खुशी का हमने बनाया और इजतमाही तौर पर सारी इबादतों को इबादत हमको अदा करने का हुक्म दिया। मस्जिद में, मुसल्ले में, ईदगाह में चले गए, नमाज हमने पढ़ी, अल्लाह की बारगाह में हमने ये जो नियाज किया, आरिजी इनकसारी से मांगा, अल्लाह तबारक व तआला ने अता फरमा दिया। ईद यही है हमारे लिए, तो हमको उसका फल देने के लिए अल्लाह ने बुलाया। और हमारा तसव्वुर ये होता है कि रमज़ान गुजर गया गुजर गया, किस्सा ख़त्म। हम ये समझते हैं कि ईद का रमज़ान से कोई ताल्लुक नहीं है, हालांकि अगर उसूलन देखा जाए तो ईद का रमज़ान के साथ ऐसे ताल्लुक़ होता है जैसे दरख्त का फल के साथ ताल्लुक होता है। आप ये नहीं कह सकते कि फल का दरख्त के साथ कोई ताल्लुक नहीं है, आपकी वो खेती है। फल काटने की बारी अगर आ गई आपकी और आप गायब हो जाएं तो बहुत बड़ी महरूमी की बात है, बेवकूफ़ी की भी बात है। तो रमज़ान का महीना हमारे लिए ऐसे ही दरख्त की हैसियत रखता है कि महीना गुजर गया, आज ईद का दिन है, आज फल का दिन है, अल्लाह तबारक व ताला ने हमको देने के लिए बुलाया है। और इस दिन से हम गाफिल हो जाते हैं। अल्लाह तबारक, ये दिन तो ऐसा दिन है हमारे लिए, इंतहाई मांगा जाने वाला दिन है, बड़ा ही अजीम शान दिन है हमारे लिए। ये ईद का दिन, खुशी का दिन वो दिन है जो आप सल्लल्लाहु अलैहि वसल्लम ने हमारे लिए मुतय्यन फरमाया। मदीने मुनव्वरा जब आप तशरीफ़ ले गए, यहूदियों को देखा कि भाई वो इबादत यानी खेलकूद में मशगूल हैं, साल में 2 दिन उनके मशगूल थे खेलकूद के लिए। तो सहाबा ने पूछा हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से कि क्या हम भी इसमें शिरकत कर सकते हैं, तो आपने फरमाया कि तुम्हारे लिए अल्लाह ने इसके बदले में 2 दिन मजीद अता फरमाए, दूसरे अता फरमाए। एक दिन ईद का है रमज़ान में ईद उल फितर का रोज़े रखने के बाद, और एक दिन जो है ज़िलहिज्जा का है जो 10 ज़िलहिज्जा को कुर्बानी के बाद अल्लाह तबारक कुर्बानी का अल्लाह ने रखा है। तो ये अल्लाह तबारक व तआला ने ईद के तौर पर, खुशी के तौर पर हमको अता फरमाए। और हम हैं कि जो ईद अल्लाह ने बनाई उसकी तरफ तो तवज्जो नहीं होती, अपनी ईदें हम निकालने के चक्कर में रहते हैं। बहुत सारी ईदें हैं हमारी उम्मत मुस्लिमा में, बहुत से फ़िरक़े ऐसे हैं जिनकी ईदें मुख्तलिफ हैं। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने खुशी का और ईद का जो दिन हमारे लिए मुतय्यन फरमाया वो ये है, उसे इस दिन मनाना है हमको। अल्लाह तबारक व तआला का मेहमान होता है बंदा, इसीलिए ईद का दिन रोज़ा रखना हमारे लिए हराम है। तो अल्लाह की मेज़बानी का दिन है, अल्लाह की तरफ से खिलाने का दिन है, अल्लाह की तरफ से खुशी का दिन है, खुशी करना चाहिए, खुशी मनानी चाहिए। बहुत सारे अस्बाब ईद के अंदर भी छुपे हुए हैं, और ये ऐसी खुशी का दिन है कि फरिश्ते अल्लाह तबारक व तआला दुनिया में भेज देते हैं, गली कूचों के चौराहों पर जो है ना फरिश्ते रास्ते में ठहरे ठहरे ठहर जाते हैं और निदा लगाते हैं सुबह सुबह, क्या हो उस रब की तरफ जो तुम्हारी मगफ़िरत करने वाला है, जो राज़ी है। फरिश्तों की निदाएँ लग रही हैं, हमको अंदाज़ा नहीं है, फरिश्तों का नुज़ूल हो चुका है, अल्लाह तबारक व तआला की तरफ से भेजे जा चुके हैं वो, और बुला रहे हैं अल्लाह तबारक व तआला की तरफ। और अल्लाह की तरफ से जो मामला है वो भी बड़ा अजीब व गरीब है। सहाबी अल्लाह तबारक व तआला फरिश्तों से मुखातब करके पूछते हैं आज के दिन कि या मलाइकती मा जज़ा अजीरिन वफ़ा अमलहु। अब बुलंद तो अल्लाह तबारक व तआला फ़ख्र फरमाते हैं, बहा बिहिम मलाइकता, अल्लाह पाक फ़ख्र फरमाते हैं फरिश्तों पर कि देखो मेरे बंदे हैं, मेरे हुक्म की बुनियाद पर क्या क्या इन लोगों ने किया है इस एक महीने के अंदर, खाना भी छोड़ दिया, पीना भी छोड़ दिया, सब कुछ छोड़ दिया मेरी रिज़ा के लिए उन लोगों ने यह किया। तो अब इनका अमल तो हो गया, अब क्या करना है। तो फरिश्ते कहते हैं कि रज़ा वफ़ा अजरा, बदला तो यह है कि उनको पूरी पूरी मजदूरी दे दी जाए, मजदूर ने अपना काम कर लिया है तो अब मजदूर को मजदूर की उजरत देने का वक्त आ गया। तो अल्लाह तबारक व तआला फरमाते हैं मलाइकती आबीरी व इमाई खदौ फरीदती अलैहिम थुम्मा खरजू यअज्जून इला दुआ। अरे फरिश्तों, मेरे बंदों ने, मेरी बंदियों ने मेरे फरीजों को मुकम्मल किया है, थुम्मा खरजू यअज्जून इला दुआ, फिर दुआ करने के लिए निकल गए, आ गए हैं मेरी बारगाह में। उसके बाद अल्लाह तबारक व तआला ने 4-5 कस्में खाई हैं, व इज़्ज़ती व जलाली व उलुव्वी व इरतिफ़ाई मकानी, और बाज़ रिवायत में व करमी के अल्फाज भी हैं। अल्लाह पाक फरमाते हैं कि मेरी इज्जत की कसम है। अल्लाह पाक किसी और आम तौर पर जो है और चीज़ों की कसम खाते हैं, लेकिन जहाँ पर बंदों को नवाजने की बात आ गई तो वहाँ अल्लाह तबारक व तआला फरमाते हैं कि व इज़्ज़ती मेरी इज़्ज़त की कसम है, व जलाली मेरे जलाल की कसम है, व उलुव्वी मेरी बुलंदी शान की कसम है, वर्तफाई मकानी मेरी बुलंद मकान की जो है ना बुलंद मकान की कसम है, लौजी बनना हूँ, आज जो मांगेंगे मैं उनको उनकी दुआ जो है उनकी दुआ को कबूल करूँगा मैं। आमतौर पर हम सोचते हैं कि दुआ की कबूलियत का वक्त कौन सा वक्त होता है, मेरे इल्म के मुताबिक ऐसी जहन में तो कोई रिवायत ऐसी नहीं गुजरी कि जहाँ पर अल्लाह तबारक व तआला ने 4-5 कस्में खाकर दुआ की कबूलियत का ऐलान फरमाया हो। वो दिन अगर कोई दिन है तो वो आज ईद का दिन है, 5 कस्में खाकर अल्लाह तबारक व तआला इरशाद फरमा रहे हैं, व इज़्ज़ती मेरी इज़्ज़त की कसम है, व जलाली मेरे जलाल की कसम है, व करमी मेरे करम की कसम है, व उलुवी मेरी बुलंदी की कसम है, व इरतिफ़ाई मकानी मेरे उलुव मकान की कसम है। लहूजी बनना हूँ। फिर आगे का जो जुमला है वो भी अल्लाह तबारक व तआला ने ताकीद के साथ जिक्र फरमाया कि लाम भी ताकीद के लिए आता है अरबी जबान में, और आखिर में नून मुशद्दद जो होता है वो भी ताकीद के लिए होता है। एक एक हर्फ में अल्लाह तबारक व तआला ने शिद्दत और ताकीद पैदा करते हुए फरमाया। आज इनकी दुआ कबूल होनी ही है हमारे पास, लहूजी बनना हूँ। उसके बाद अल्लाह तबारक व तआला की तरफ से ऐलान होता है कि इरजू फकत गफरत लकुम व बदलतु सय्यातिकुम हसनात, ऐ मेरे बंदो तुम लौट जाओ, अब मैंने तुम्हारी नेकियों को जो तुम्हारी बुराइयों की नेकियों से बदल दिया, आज मैंने तुम्हारी मगफिरत फरमा दी। अल्लाह की तरफ से ऐलान है, यह बहुत बड़ा हमारे लिए। तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि फ़यरजऊन मग़फूर लहुम, अब जो लौटते हैं फरीब यानी बंदे जब लौटते हैं मस्जिद से मुसल्ले से ईद की नमाज़ अदा करके, तो मग़फूर होकर अल्लाह तबारक व ताला की तरफ से बख्शे बख्शाए होकर लौटते हैं। कितनी बड़ी हमारे लिए खुशी की बात है, कितनी बड़ी हमारे लिए सआदत की बात है, कितनी ताकीद के साथ, कितनी कस्मों के साथ, कितने मुहतम विश्राम अंदाज में अल्लाह तबारक व ताला ने यहाँ पर बंदों की मग़फ़रत का जिक्र फरमाया। ईद का दिन है और ईद के दिन ही अल्लाह तबारक व ताला से मांगने में हम पीछे रहते हैं, यानी दुआओं की कबूलियत का अल्लाह तबारक व ताला कसम खाकर जिक्र फरमा रहे हैं, और हमारी उतनी ही तवज्जो, जैसे ही रमज़ान ख़त्म हो गया तो तवज्जो हमारी ख़त्म हो गई बस। अभी असल तो फल लेने के लिए आना है हमको, अब जो मांगेंगे आपको दिया जाएगा, वो शर्त यह है कि अल्लाह तबारक व ताला की रज़ा के मुआफ़िक माना जाए, दुआ के आदाब के मुआफ़िक जो है कोई चीज़ मांगी जाए, लपक देंगे फिर उसके बाद। तो ईद के दिन मांगने का दिन है, अल्लाह को मनाने का दिन है, जो कोताहियाँ हो गई वो भी अगर अल्लाह तबारक व ताला से दरगुजर आप करेंगे, अल्लाह तबारक व ताला दरख्वास्त करेंगे तो अल्लाह पाक कबूल फरमाएंगे। दुआ की कबूलियत का वक्त है ये, दुआ की कबूलियत का दिन है ये, इसलिए ख़ास तौर पर ईद के दिन दुआ का अहतमाम भी करना चाहिए, दुआ का अहतमाम इस दिन होना चाहिए। आमतौर पर जिक्र किया जाता है कि भाई फ़र्ज़ नमाज़ों के बाद दुआएँ कबूल होती हैं, फ़लाँ जगह दुआ कबूल होती है, फ़लाँ जगह दुआ कबूल होती है, फ़लाँ मौके पर दुआ कबूल होती है, फ़लाँ रात में दुआ कबूल होती है, उससे ज़्यादा ताकि दुआ की कबूलियत की जो आई है वो ईद के दिन आई है। इसलिए आज़ाद हम नहीं हैं अभी, ईद का रमज़ान के साथ ताल्लुक़ ख़त्म हो गया ऐसा नहीं है, बहुत गहरा ताल्लुक़ है ईद का रमज़ान के साथ। तो इसलिए एक तो इस बात का एहतमाम करना चाहिए कि भाई अल्लाह तबारक व ताला से मांगें, इस दिन जो मांगेंगे दिया जाएगा आपको, अल्लाह की कसम है यहाँ पर। दूसरा, बहुत सी चीज़ें आप सल्लल्लाहु अलैहि वसल्लम ने इस मौके पर यानी और भी चीज़ें जिक्र फरमाई हैं ईद के हवाले से, ईद की नमाज़ अदा करने का हुक्म है, ये शुक्राना है, जो इबादतें अल्लाह तबारक व ताला ने करने की तौफीक मरहमत फरमाई थी, बतौर शुक्र के हमको हुक्म दिया कि आ जाओ दो रकात नमाज अदा करो। इसमें भी बहुत सारे पैगाम हैं उम्मत मुस्लिमा के लिए कि असल जो ईद होती है वो अल्लाह को मनाने की ईद होती है, असल ईद अल्लाह को राज़ी करने का नाम है, असल ईद अल्लाह तबारक व ताला की इताअत का नाम है, असल ईद अल्लाह तबारक व ताला की याद का नाम है। इसी वजह से हज़रत अली रज़ी अल्लाह तआला अन्हु के बारे में आता है, वो फरमाते हैं कि कुल्लु यौमिन ला युसल्ला फ़ी, कि हर वो दिन के जिसमें अल्लाह तबारक व ताला की नाफरमानी न की जाए तो वो आए दिन तो वो ईद का दिन होता है हमारे लिए। असल तो ईद ये है, इसीलिए किसी अरबी के शायर ने ये बात कही है कि लैसल ईद लिमन लबिसल जदीद, कि ईद उसकी नहीं होती है कि जो नए कपड़े पहन लेता है, इन्नमल ईद लिमन खाफल वईद, ईद तो उसकी होती है जो अल्लाह तबारक व ताला से डर कर इस माह को गुजार देता है, ईद तो हकीकी माने में उसकी है। तो इसलिए इस बात का अहतमाम होना चाहिए, एक तो ये है कि दुआओं का अहतमाम करें ईद के दिन, और दूसरा ये है कि ईद से अल्लाह तबारक व ताला ने जो हमको सबक दिया है वो ये सबक दिया है कि असल ईद हमारी ये होती है कि अल्लाह तबारक व ताला की इताअत हो, अल्लाह तबारक व ताला की याद हो, ये है हकीकी माने में ईद। और इसमें आगे बढ़कर जो एक और पैगाम हमको मिलता है वो ये भी है कि ज़िंदगी के किसी भी मरहले में आदमी जब कोई ख़ुशी मनाना चाहता है तो वहाँ पर बंदा जो है अपने तौर पर आज़ाद नहीं है कि अपनी खुशी में जो चाहे करने लगे। हमारे लिए सबसे बड़ी खुशी का मौका ये है, और इस मौके पर अल्लाह तबारक व तआला ने तालीम हमारे लिए यह दी है कि हमारी बारगाह में आना है, दो रकअत नमाज अदा करना है, हमको राज़ी करना है, हमको खुश करना है, यह थी तुम्हारे लिए ईद, यह है तुम्हारे लिए असल खुशी, यह है तुम्हारे लिए हकीकी खुशी। सबक हमको ये मिला यहाँ से कि इसके अलावा भी ज़िंदगी के हमारे मरहले हमारी अपनी ज़िंदगी की मसरूफियात में, ज़िंदगी की तकरीबात में, दीगर और ख़ुशी के मौक़ों पर आज़ाद नहीं है कि अपनी खुशी के मौके पर चाहे करें, वहाँ पर हमारे लिए हुक्म यही है कि भाई शरीय हुदूद के अंदर रहे हम भी, जब यहाँ पर इजाज़त नहीं है तो और मौके पर कैसे इजाज़त होगी। निकाह का मसला आ गया, अब उसके बाद जो चाहे हो रहा है, कितनी रसूमात हो रही होती हैं, कितने इसराफात उसके अंदर होते हैं, कितना पैसा खर्च बहाया जाता है पानी की तरह, और क्या क्या खुराफात नहीं होती हैं निकाह के मौके पर, और कितने गुनाह नहीं होते हैं निकाह के मौके पर। और ये कहते हैं कि भाई पहली शादी है तो उसके लिए ये करना है, आखिरी शादी है तो उसके लिए ये करना है, ये एक तसव्वुर है हमारे पास। पहली शादी है तो बिल्कुल आज़ाद हो गए, आखिरी शादी है तो बिल्कुल आज़ाद हो गए, पहली में भी सब कुछ कर सकते हैं, आखिर में भी सब कुछ कर सकते हैं। ज़िंदगी में एक मौका मिलता है निकाह करने के, बार बार नहीं है। तो आप सब यहाँ पर इस यानी ईद का पैगाम जो हमको मिलता है वो ये है अल्लाह तबारक व ताला की तरफ से कि भाई ईद का पैगाम ये है कि खुशी के मौके पर अल्लाह तबारक व ताला को याद रखा जाए, تو اس لیے زندگی کے ہر مرحلے پر، ہر تقریب میں، ہر تفریح میں اللہ کو یاد کرنا، یاد رکھنا ہے، یہ ہے اصل خوشی ہمارے لیے. نکاح کا مسئلہ ہو، معاملات، ہمارے معاملات ہوں، ہمارے نکاح کے مسائل ہوں، ہمارے پیدائش کے مسائل ہوں، پیدا ہو رہے ہوں، بڑے ہو رہے ہیں، تقریبات ہو رہی ہیں، تفریحات ہو رہی ہیں، حکم ہمارے لیے یہ ہے کہ اللہ تبارک و تعالیٰ کو یاد رکھنے کی، اللہ تبارک و تعالیٰ کی اطاعت کی فکر ہو وہاں پر، اللہ کی مرضی کے موافق، اللہ کے منشے کے موافق ہم وہاں پر اللہ کے حکم کو ملحوظ رکھ کر اس کام کو انجام دیں. ہمارے لیے خوشی وہی ہے، اور آدمی کی خوشی وہی ہوتی ہے اللہ راضی ہو جائے اس کے لیے. اللہ نے اللہ راضی ہے بندوں سے، تو اس لیے اللہ تبارک و تعالیٰ نے آج کے دن ہم کو بلا لیا یہاں پر، اور برا کر اعلان ہے مغفرت کا. تیسری بات یہاں پر اس موقع پر یہ بھی ذہن میں رکھیں کہ عید کا موقع ایسا موقع ہوتا ہے کہ اللہ تبارک و تعالیٰ نے اجتماعی طور پر عبادت ادا کرنے کا ہم کو حکم دیا. تو اس لیے علماء نے یہ بات لکھی ہے کہ عید کی نماز ایک بڑے میدان کے اندر ادا کرنا چاہیے کہ جہاں پر مسلمانوں کی اجتماعیت زیادہ سے زیادہ ہو سکے، اسلام کی اور مسلمانوں کی شان زیادہ سے زیادہ ظاہر ہو سکے. اسلام کی شان اس سے آشکار ہوتی ہے. اس اجتماعی حضرت شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ نے عید کی حکمتوں اور مصلحتوں میں سے ایک بات یہ لکھی ہے کہ اجتماعی طور پر اللہ تبارک و تعالیٰ نے اس عبادت کو انجام دینے کا حکم دیا، اس سے مسلمانوں کی اجتماعیت کو آشکار کرنا، ظاہر کرنا مقصد ہے، اور غیروں پر ان کی اس اجتماعیت کے ذریعے غیر مسلموں پر رعب ڈالنا مقصد ہے، مسلمانوں کی شان و شوکت کا ظاہر کرنا مقصد ہے. اسی لیے ہمارے لیے حکم یہ ہے کہ ہم آتے جاتے راستے میں تکبیرات کہتے ہوئے جائیں، اللہ اکبر. اب آگئے پتہ نہیں کتنے لوگوں نے کہی نہیں کہی نہیں معلوم، جائیں گے تو کتنے لوگ کہیں گے نہیں کہیں گے نہیں معلوم ہے. حکم ہمارے لیے یہ ہے، مسجد آ رہے ہیں، اللہ اکبر اللہ اکبر، لا الہ الا اللہ اللہ اکبر اللہ اکبر وللہ الحمد. آتے ہوئے بھی ان تکبیرات کو پڑھنا چاہیے، جاتے ہوئے بھی ان تکبیرات کو پڑھنا چاہیے. اور حضور نے فرمایا کہ آتے وقت جو راستے سے آئیں، جاتے وقت دوسرے راستے سے جائیں، تاکہ لوگ جو ہے یعنی زیادہ سے زیادہ لوگوں میں مسلمانوں کا آنا جانا ہو، اور ان کی تکبیر اللہ کی بڑائی کا اظہار ہو، تو غیروں پر اثر پڑے گا، اسلام کی شان و شوکت کا اظہار ہوگا. تو اس لیے کہ اجتماعیت کا پیغام، اتحاد کا پیغام بھی عید کے ذریعے ہم کو ملتا ہے. دلوں کو صاف رکھنا چاہیے، محبتیں ہونی چاہیے آپس میں، اتحاد و اتفاق ہونا چاہیے. علمی اختلافات ہیں وہ اپنی جگہ الگ ہے، ان کو بالائے طاق رکھ کر مسلمانوں میں اتحاد کی موجودہ وقت کی سب سے اہم ضرورت ہے. خاندانوں میں اتحاد نہیں ہے، بھائی بہنوں میں اتحاد نہیں ہے، گھر والوں میں اتحاد نہیں ہے، میاں بیوی میں اتحاد نہیں ہے، بہنوں بہنوں میں نہیں ہے، بھائی بہنوں میں نہیں ہے. دلوں میں نفرتیں آ گئی، دوریاں پیدا ہو گئی، غلط فہمیاں پیدا ہو گئی. عید کے ذریعے سبق جو ہم کو دیا جاتا ہے کہ خوشی کا دن ہے، اتحاد کے ساتھ، اتفاق کے ساتھ، ہمدردی کے ساتھ، محبت کے ساتھ، پیار کے ساتھ اس دن کو منایا جائے. اور جب تک دل صاف نہیں ہوتے، اللہ تبارک و تعالیٰ کی طرف سے مغفرت بھی نہیں ہوتی. یاد رکھ لیں ایک بات، حدیثوں میں یہ بات آپ صلی اللہ علیہ وسلم نے اشارہ فرمائی کہ ہر پیر کو، ہر جمعرات کو اللہ تبارک و تعالیٰ کی طرف سے مغفرت کا اعلان ہوتا ہے. اور یہی بات شب برات کے بارے میں بھی ہے کہ مغفرت کا اعلان ہوتا ہے اللہ تبارک و تعالیٰ کی طرف سے شب برات میں. یہی بات شب قدر کے بارے میں بھی ہے کہ اللہ تبارک و تعالیٰ کی طرف سے مغفرت کا اعلان ہوتا ہے. لیکن تینوں مواقع پر اللہ تبارک و تعالیٰ کی طرف سے ساتھ میں یہ اعلان بھی ہے، ایسے بندے کی مغفرت نہیں ہوتی جس کے دل میں نفرتیں اور کدرتیں ہوتی ہیں دوسرے مسلمان کے حوالے سے. ایک مسلمان کو دوسرے مسلمان کے حوالے سے بالکل صاف دل ہونا چاہیے، پاک دل ہونا چاہیے، رشتہ داریوں میں بھی، غیر رشتہ داریوں میں بھی، دوستوں میں بھی، اجنبیوں میں بھی، سب کے ساتھ. تو یہ لوگ عید کے ذریعے ایک اہم پیغام ہم کو یہ دیا جاتا ہے. یہ چند گزارشات ہیں، اس موقع پر یاد آئی. ایک اور حکم بھی ہے جو عید کے حوالے سے آپ صلی اللہ علیہ وسلم نے دیا ہے، وہ صدقہ فطر کا ہے. صدقہ فطر ادا کرنا ہے، ہر مسلمان کو اس کا حکم ہے جو شریعت کی نظر میں مالدار شمار ہوتا ہے، جس کے اوپر زکوٰۃ واجب ہوتی ہے اس کے اوپر صدقہ فطر بھی واجب ہوتا ہے. تھوڑا سا فرق ہے، بنیادی طور پر، عمومی طور پر یہ بات ذکر کر دی جاتی ہے، تفصیلات اس کی ہیں. اور یہ بہت ہی معمولی مقدار ہے جو اللہ تبارک و تعالیٰ نے رکھی ہے ہمارے لیے، کیونکہ جو عبادتیں ہم کر کے آئے ہم جانتے ہیں کہ ہم کیسے ہیں، کیسی ہم نے عبادتیں کی ہیں، کیسے ہم نے روزے رکھے ہیں، کیسی ہم نے تلاوتیں کی ہیں، ہماری نیتیں کیا تھیں، اعمال ہمارے کیسے تھے. اللہ تبارک و تعالیٰ نے ستاری کا معاملہ ہمارے ساتھ فرمایا ہوا ہے. بزرگوں نے لکھا ہے کہ اگر ہماری اللہ تبارک و تعالیٰ ستاری نہ فرماتے تو ایک انسان دوسرے انسان کے بازو بیٹھنا بھی گوارا نہیں کرتا. ہر انسان کی حالت یہ ہے، اس کے ارادے ایسے ہیں، اس کے جذبات ایسے ہیں، اس کے کام ایسے ہیں، اس کی نیتیں ایسی ہیں کہ اگر اللہ تبارک و تعالیٰ ظاہر فرما دیتے تو ایک انسان دوسرے انسان کے بازو نہیں بیٹھ پاتا. پھر اللہ تبارک و تعالیٰ نے ستاری فرمائی، عبادتوں کی توفیق مرحمت فرمائی ہم کو. اب جو عبادت ہم ادا کیے ہیں، ہم کو معلوم ہے ہم نے کیسی عبادت ادا کی ہے، تو اس کی تلافی کے لیے اللہ تبارک و تعالیٰ نے فرمایا کہ بھئی آخر میں ایک تو یہ ہے کہ بدنی طور پر آ کر دو رکعت نماز ادا کر لو تو تمہاری بدن کا کفارہ ہو جائے گا، مالی طور پر تم ادا کر لو تو تمہارے رمضان کا پورا کفارہ ہو جائے گا. تو بطور کفارے کے رمضان میں، روزوں میں، تراویح میں، نماز میں، دیگر اور چیزوں میں، دیگر اور عبادات کے اندر ہم سے جو کوتاہیاں ہوئی ہیں، جو غلطیاں ہو گئی ہیں، جو خامیاں رہ گئی ہیں، اللہ تبارک و تعالیٰ تلافی فرماتے ہیں. تو اس لیے ہر مسلمان کو چاہیے جو صاحب استطاعت ہو کہ صدقہ فطر ادا کرے. اور حکم یہ ہے کہ عید کی نماز ادا کرنے سے پہلے ادا کرنا چاہیے اس کو. حضرت عبداللہ ابن عمر رضی اللہ عنہ فرماتے ہیں
کہ آپ صلی اللہ علیہ وسلم رسول اللہ صلی اللہ علیہ وسلم زکات الفطر صاعًا من طعام وامر بها ان تؤدى قبل خروج الناس الى الصلاه. یہ زکات الفطر اللہ کے نبی نے ادا کرنے کا حکم دیا اور عیدگاہ نکلنے سے پہلے ادا کرنے کا حکم دیا. ایک تو یہی ہے کہ ہماری جو کمیاں کوتاہیاں ہیں اللہ تبارک و تعالیٰ اس کے ذریعے اس کی تلافی فرماتے ہیں, اور دوسری چیز یہ ہے کہ غریبوں کی مدد ہو جاتی ہے اس کے ذریعے, مسکینوں کی مدد ہو جاتی ہے اس کے ذریعے. آپ نے بات ارشاد فرمائی, ہمارے گناہوں کی تطہیر کا سبب بھی ہے, ہمارے خامیوں کی تطہیر اور پاکی کا سبب بھی ہے, اور اس کے علاوہ جن لوگوں کو اللہ تبارک و تعالیٰ نے مال و دولت سے نہیں نوازا, جن کے پاس استطاعت نہیں ہے, جن کے گھر میں چولہے نہیں جلتے ہیں, جو خوشیوں میں شامل نہیں ہو سکتے ہیں, تو اللہ تبارک و تعالیٰ نے فرمایا کہ بھائی تھوڑا سا اگر ان کے ساتھ بھی تعاون کر لیا جائے, صدقہ فطر ادا کر دیا جائے, تو ان کے گھر میں بھی چولہے جل جائیں گے, وہ بھی ہمارے خوشیوں میں شامل ہو جائیں گے. تو اس لیے عید کے حوالے سے ایک اہم حکم یہ بھی ہے, اس کو ادا کرنے کی فکر کرنا چاہیے. یہ ہر بڑے پر, چھوٹے پر, بچے پر, مرد پر, عورت پر, سب پر فرض ہے, سب کو ادا کرنا ضروری ہے. اللہ تبارک و تعالیٰ مجھے اور آپ کو صحیح علم, صحیح عمل کی توفیق نصیب فرمائے, اور عید کی صحیح خوشی اللہ تبارک و تعالیٰ ہم سب کو نصیب فرمائے اور ہم سب کے لیے عید کو مبارک کرے. طریقۂ نماز سے پہلے یہ تعاون کے سلسلے میں ڈبے جو ہے پھرائے جائیں گے, آپ ذرا تعاون فرمائیں, اس کے بعد نماز کا طریقہ بیان کیا جائے گا, اس کے بعد نماز ادا کی جائے گی. طریقۂ نماز یہ ہے کہ سب سے پہلے آپ کو نیت کرنی ہے کہ عید کی نماز امام کے اقتدا میں ہم ادا کر رہے ہیں 2 رکعت زائد 6 تکبیروں کے ساتھ. ویسے ہمارا آنا خود یہ نیت میں شامل ہے, ہم آتے ہیں اسی نیت سے نماز ادا کرنے کے لیے امام کے اقتدا میں زائد تکبیروں کے ساتھ. تو اس نیت کے ساتھ اللہ کو راضی کرنے کے لیے آپ کو کھڑے ہونا ہے, اس کے بعد 2 رکعت نماز ادا کی جائے گی. 2 رکعت میں 6 تکبیرات ہیں جو زائد ہیں. پہلی رکعت میں ہمارے نزدیک 3 تکبیرات ہیں اور دوسری رکعت میں 3 تکبیرات زائد ہیں. پہلی رکعت کی جو 3 تکبیرات ہیں وہ شروع میں ہیں, دوسری رکعت کی جو 3 تکبیرات ہیں وہ قرت کے بعد میں ہیں. تکبیرات کا طریقہ یہ ہے کہ امام سب سے پہلے اللہ اکبر کہے گا, تو آپ حضرات بھی یہ تکبیر تحریمہ ہوگی, تکبیر تحریمہ سب کہہ کر نماز میں شامل ہو جائیں گے. اس کے بعد ثنا پڑھی جائے گی, سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک. ثنا کے بعد 3 تکبیرات ہوں گی جو زائد تکبیرات ہیں اور یہ واجب تکبیرات ہیں, اور امام بھی کہے گا, مقتدیوں کو کہنے کا بھی حکم ہے, مقتدی اپنے طور پر بھی اس کو کہیں گے. یہ نہیں کہ بھی امام کہہ رہا ہے تو اس لیے ہم خاموش ہیں ان کے پیچھے اقتدا میں, تو تکبیرات میں اقتدا نہیں ہے, تکبیرات آپ کو کہنی ہے. تو ثنا کے بعد 3 تکبیرات کہی جائیں گی اللہ اکبر. تو 3 تکبیرات میں پہلی تکبیر کہی جائے گی, ہاتھ اٹھائیں گے اور چھوڑ دیں گے. دوسری تکبیر کہی جائے گی اللہ اکبر, ہاتھ اٹھائیں گے اور چھوڑ دیں گے. تیسری تکبیر کہی جائے گی اللہ اکبر, ہاتھ اٹھائیں گے اور باندھ لیں گے. تو پہلی تکبیر تکبیر تحریمہ ہے, وہ تو ہاتھ اٹھائیں گے اور باندھ لیں گے, اور بقیہ 3 تکبیرات میں سے پہلی تکبیر میں ہاتھ اٹھائے چھوڑ دیں, دوسری تکبیر میں ہاتھ اٹھائیں اور چھوڑ دیں, تیسری تکبیر میں ہاتھ اٹھائے اور باندھ لیں. اس کے بعد سورہ فاتحہ پڑھی جائے گی, پھر قرت دوسری سورت پڑھی جائے گی, اور عام معمول کے مطابق یہ رکعت مکمل کر لی جائے گی. پھر دوسری رکعت میں پہلے قرت ہوگی, سورہ فاتحہ پہلے ادا کر لیں گے, پھر اس کے بعد ضمِ سورت ہوگی, کوئی اور سورت پڑھیں گے. اس کے بعد 3 تکبیرات ہوں گی جو زائد ہوں گی, تینوں تکبیرات میں ہاتھ اٹھائیں اور چھوڑ دیں اللہ اکبر, ہاتھ اٹھائیں اور چھوڑ دیں, تکبیر کہیں اللہ اکبر, ہاتھ اٹھائیں اور چھوڑ دیں. پھر تیسری مرتبہ تکبیر ہوگی اللہ اکبر, ہاتھ اٹھائیں اور چھوڑ دیں. چوتھی تکبیر ہوگی رکوع کی تکبیر, یہ تکبیر آپ ہاتھ اٹھائے بغیر تکبیر کرتے ہوئے رکوع میں چلے جائیں. اس کے بعد حسب معمول نماز ادا کی جائے گی, نماز کے بعد دعا ہوگی, پھر خطبہ ادا کیا جائے, خطبہ دیا جائے گا, خطبے کے بعد دعا نہیں ہے.